सड़क सुरक्षा जीवन रक्षा नमस्कार अनि सुप्रभात। स्वागत छ सिप्रिदि तथा टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीमा। कार्यक्रम सड़क र सवारीको साथमा प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै उपस्थित भएको छु रोशन केसी। तपाई कार्यक्रम सड़क र सवारीलाई हरेक दिन शनिबार बाहेक बिहान सभा 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क, जसलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनबाट पनि सुन्न सक्नुहुन्छ, अनि समय मिलाएर हाम्रा कार्यक्रम डाउनलोड गरेर सुन्न पनि सकिन्छ। कार्यक्रम सड़क र सवारीमा हामी सड़क र सड़क सुरक्षाका विषयलाई समेट्छौं। एउटा सड़क प्रयोगकर्ता भएपछि तपाईँले जान्नुपर्ने कुराहरू, अप्नाउनु पर्ने सावधानीहरू र हाम्रा लागि सम्बन्धित निकायहरूले के गरिरहेका छन् हाम्रा यात्रा सुरक्षित बनाउनका लागि भन्ने विषयमा कार्यक्रम केन्द्रित हुने गर्छ।
ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा चिनभरको भए नि सचेत बनाउ जुनी भरिलाई।
आजको कार्यक्रममा हामीसँग विभिन्न खण्डहरू रहेका छन्, जस्तै ट्राफिक अपडेट, सड़क र सवारी सरकार, प्रश्न हाम्रो जवाफ सीताराम हासितुको, सामाजिक सञ्जालमा सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचार, सड़कबाट चालक, सवारी साहित्य जस्ता खण्डहरू आजको कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ। र आजको कार्यक्रममा काठमाडौँ उपत्यकाको ट्राफिक अपडेटका साथै सड़क र सड़क सुरक्षाका विषयमा आवाज उठाउँदै आउनुभएका गोविन्द भट्टराईसँग सड़क सुरक्षाको विषयमा कुराकानी गरेका छौं, त्यो सुनाउँछौं।
नेपाल जस्तो देशमा 82% भन्दा बढी मान्छेहरू रोड एक्सिडेन्टले मर्दैनन्। दुर्घटना पछि समयमा उद्धार, उपचार र पुनर्स्थापना नभएको कारणले मर्छन्।
सामाजिक सञ्जाल फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रियाहरूका साथै आजको खण्ड प्रश्न हाम्रो जवाफ सीताराम हाँसेथुकोमा ट्राफिक प्रहरीको लागि अभिमुखीकरण कार्यक्रमका साथसाथै ट्राफिक नियम पालना नगरेकाहरूले लिने सचेतना कक्षाको विषयमा कुराकानी गरेका छौं। हामीले ट्राफिक प्रहरीका पूर्व इन्चार्ज सीताराम हाचेतुसँग त्यो सुनाउँछौं।
क्लास लिने होइन, अहिले क्लास लियो भने एउटा गल्ती गर्न झर्ना 5,000 गर्ने, 5,000 झर्ना गर्ने, दोस्रो पल्ट भने 10,000 गर्ने, अनि पो खानेन। त्यहाँ के छ भने अस्ति हेरेको त्यहाँ 5-6 चोटि पनि मापसे गरेर समातेको देखेँ हामीले। त्यसको अर्थ के भयो त? त्यो क्लास लिएर क्लास 5-6 चोटि क्लास लिइसक्यो भनेपछि त्यसको अर्थ के ओलिनु, के अर्थ भयो त?
र सधैँ काठमाडौँको सड़क प्रयोग गरेर आफ्नो व्यापार गर्दै आउनुभएका विष्णु अधिकारीको अनुभव सुनाउँछौ। सड़कबाट चालकमा र सवारी साहित्य पनि छन्। र आजको कार्यक्रमका लागि सामाजिक सञ्जालमा हामीले सोधेका छौ, मोटरसाइकलको परिवर्तन स्वरूप परिवर्तन गरेर चलाउनु कतिको उपयुक्त होला? तपाईँले आफ्नो विचार लेख्नका लागि आफ्नो फेसबुक पेजमा जानुहोस् र सर्च बारमा गएर टाइप गर्नुहोस् UJYAALO उज्यालो, र तपाईँले उज्यालोको फेसबुक पेज भेट्न सक्नुहुन्छ, जहाँ तपाईँले यो प्रश्न देख्न सक्नुहुन्छ र त्यहाँ आफ्नो विचार पनि लेख्न सक्नुहुन्छ। साथै तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँको सड़कको अवस्था, ट्राफिकको अवस्थाका विषयमा पनि तपाईँले त्यसमा जानकारी गराउन सक्नुहुन्छ। कार्यक्रमको शुरूआतमा ट्राफिक अपडेट। ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार यति बेला काठमाडौँ उपत्यकाका सबै स्थानहरूमा गाड़ीहरूको आवागमन सामान्य रहेको छ र नाकाहरू प्रयोग गरेर काठमाडौँ उपत्यकाभित्र भित्रिने र बाहिरिने सवारीहरूको संख्या पनि सामान्य रूपमा सञ्चालन भइरहेको हामीले जानकारी पाएका छौं। त्यसै गरी हिजो काठमाडौँ उपत्यकाभित्र भएका विभिन्न ट्राफिक कार्यवाहीको विवरण तपाईँका लागि सुनाउँछु। हिजो जाँड रक्सी पिएर सवारी चलाउन 111 जनालाई कार्यवाही गरिएको छ भने लेन अनुशासन नमान्ने 3 जना कार्यवाहीमा परेका छन्। भाडाका कार ट्याक्सी 39 कार्यवाहीमा परेका छन् भने ट्रिपर 9 कार्यवाहीमा परेका छन्। हिजो फुटपाथमाथि पार्किङ गर्ने 41 जनालाई कार्यवाही गरियो भने हर्न कार्यवाहीमा 10 जना परेका छन्। र जथाभावी पार्किङ गर्नेलाई व्हील लक गरेर वा चेन लक गरेर 15 जनालाई कार्यवाही गरिएको छ भने अन्य कार्यवाहीमा हिजो 575 जना परेका छन्। हिजो जम्मा 803 जनालाई कार्यवाही गरिएको छ। हिजो काठमाडौँ उपत्यकाभित्र 19 गाड़ी दुर्घटना भए जसमा 11 जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको छ र 1 जनाले ज्यान गुमाएका छन्। काठमाडौँ उपत्यकाका विभिन्न नाका प्रयोग गरेर हिजो 19,117 सवारी साधन प्रवेश गरे भने 15,736 सवारी साधन बाहिरिएका छन्। हिजो काठमाडौँ उपत्यकाभित्र 123,100 यात्रु प्रवेश गरे भने 94,001 सवारी यात्रुहरू बाहिरिएका छन्। हिजो ज जसले लेन अनुशासन मान्नु भएन र जाँड रक्सी पिएर सवारी चलाउनु भयो उहाँहरूका लागि सचेतना कक्षाको तालिका यस प्रकार रहेको छ। हिजो ज जसले लेन अनुशासन मान्नु भएन उहाँहरूका लागि 11 बजेदेखि 12 बजेसम्म, 1 बजेदेखि 2 बजेसम्म र 3 बजेदेखि 4 बजेसम्म लेन अनुशासन नमान्नेहरूका लागि सचेतना कक्षा हुन्छ भने जाँड रक्सी पिएर सवारी चलाउनेहरूका लागि 10 बजेदेखि 11 बजेसम्म, 12 बजेदेखि 1 बजेसम्म र 2 बजेदेखि 3 बजेसम्म सचेतना कक्षा हुनेछ। अब भने केही खबरहरू। काठमाडौँको बल्खुमा गएराती कारको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी 24 वर्षका पुरूष रहेका छन्। मृतकको शनाखत हुन बाँकी रहेको छ। काठमाडौँबाट बल्खुतर्फ जाँदै गरेको नम्बर नखुलेको कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा 11:30 बजे राति बल्खुको वयोदया अस्पतालमा मृत्यु भएको हो। त्यस्तै काठमाडौँको कान्तिपथमा गए राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकलमा पछाडि सवार काठमाडौँ बाग बजार बस्ने अर्घाखाँचीको पौडेनी घर भएका 34 वर्षीय तेज राज अधिकारी रहेका छन्। गम्भीर घाइते भएका अधिकारीको महाङकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गए राति 1:15 बजे लु 52P 977 नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो। दुर्घटनामा संलग्न चालकलाई प्रहरी वृत्त दरबार मार्गले नियन्त्रणमा लिएको छ। यिनै खबरहरू सँगै अब भने कार्यक्रम सड़क र सवारीमा पालो भएको छ। सड़क र सवारी सरोकारको र आजको सड़क र सवारी सरोकारका पाहुना हुनुहुन्छ सड़क सुरक्षाका विषयमा विगत धेरै वर्षदेखि आवाज उठाउँदै आउनुभएका र पछिल्लो समय सड़क सुरक्षाको लागि सड़क सुरक्षा परिषदको आवश्यकताको विषयमा बोल्दै आउनुभएका माउन्टेन स्पोर्ट फेडरेशन नेपालका अध्यक्ष गोविन्द भट्टराई। आज गोविन्दज्यूसँग हामीले सड़क सुरक्षाको विषयमा कुराकानी गरेका छौं। सड़कमा निस्किने हामी कति सुरक्षित छौं भन्ने प्रश्नमा गोविन्दजी भन्नुहुन्छ,
अहिले पनि के भ्रममा छौं भने सड़क दुर्घटना चाहिँ मेरो लागि होइन अरूको लागि हो भन्ने एउटा सबैभन्दा गलत एउटा गलत भन्दा पनि एउटा भ्रम बोकेर हामी बाँचिरहेको छौं। सड़क एक्सिडेन्टमा परेका चाहिँ अरू कोही मान्छे हो म होइन भन्ने हामी एउटा भ्रममा छौं र जो सड़क र सवारीमा काम गर्ने सम्बन्धित स्टेक होल्डरहरू पनि भ्रममा छन् कि सड़क दुर्घटना मेरो होइन यो अर्कैको विषय हो त्यसमा पर्ने अर्कै मान्छे हो म पर्दिनँ भन्ने पहिलो कुरा हामी सबैले भ्रम बोकेको छौँ। हामी सबै कुनै न हिसाबले सड़क र सवारीको प्रयोग गर्छौँ त्यति बेला हामी जहिले पनि हामी अत्यन्तै डरलाग्दो अवस्थामा छौँ र यो मर्ने भिरबाट खस्ने लड्ने अङ्गभङ्ग भन्ने चाहिँ एउटा लकको कुरा हो योसँग मेरो केही पनि रोल छैन भन्ने हिसाबले त्यो भ्रममा उनीहरू बाँचिरहेको छन्। अहिले हाम्रो अवस्था भयो
जुन अवस्थाको कुरा तपाईँले गर्नुभयो होइन चाहे त्यो माथि नीति निर्माण गर्ने मान्छे होस् चाहे त्यो सवारी व्यवसायी नै किन्नुहोस् सबैजना आफ्नो हिसाबले चाहिँ त्यसमा दोष छ सबैको यो सडकलाई असुरक्षित बनाउनुमा भनेर तपाईँले भन्नुभयो।
दोष भन्दा नि उनीहरूको हामी सबैको जिम्मेवारी आफ्नो रोल
जिम्मेवारी निभाए भने अब यो निर्वाह गर्नको लागि या उनीहरूलाई चाहिँ जिम्मेवार बनाउनको लागि हामी आफै एउटा सर्वसाधारणको हिसाबले जस सार्वजनिक सवारी साधन प्रयोग गर्छन् या सडक प्रयोग गर्छन् हामी आफै सचेत हुन नसकेका हो कि या उनीहरूलाई नै कर्तव्य बोध या दायित्व बोध गराउने चाहिँ अर्को संयन्त्र नभएर
यस्तो छ सचेतको कुरा चाहिँ कहाँनिर छ भने म पहिला अलिक एउटा टेक्निकल कुरा सेयर गर्छु। सडक सुरक्षाको सामान्य 3 आधार भनिन्छ एउटा इन्जिनियरिङ एउटा इन्फोर्समेन्ट एउटा एजुकेसन यो एउटा विश्वमा सबैले आत्मसात गरेको 3 आधारहरू हो। अब त्यसमा एजुकेसन किन अन्तिममा भन्यो भने त्यसको कम प्रायोरिटीमा राखेर अन्तिममा भनेको पहिलो कुरा भनेको हाम्रो इन्जिनियरिङ हाम्रो सडक र सवारीलाई इन्जिनियरिङ हिसाबले पर्फेक्ट बनाउने कुरामा नागरिकको कहाँनिर रोल छ र सखा बासा हाम्रो गाउँ त्यो गाउँलेहरूको त्यो इन्जिनियरिङमा कहाँनिर भूमिका छ र एउटा अब आज प्रत्येक समाजमा प्रत्येक परिवारमा सवारी साधनबाट अथवा रोड एक्सिडेन्टमा परेर आफ्नो मान्छेहरू नगुमाएको अर्थात् अङ्गभङ्ग नभएको कुनै पनि समाज र घर बाँकी छैन तिनीहरूको इन्जिनियरिङमा कहाँनिर रोल छ र रोल त छैन नि। जसलाई हामीले तलब दिएको छौँ जसलाई हामीले भत्ता दिएको छौँ जसलाई हामीले पढ्न स्वदेशदेखि विदेशमा पठाएको छौँ जसलाई हामीले छात्रवृत्ति दिएको छौँ जसलाई हामीले जागिरबाट रिटायर भएर आउँदाखेरि लाखमा करोडमा हामी उपादान पेन्सन बाँचुन्जेल हामी पैसा दिन्छौँ किन दिन्छौँ भने मेरो यात्राको अधिकार सुरक्षित बनाउन मेरो समाजलाई एउटा सुरक्षित तरिकाले सञ्चालन गर्न नै हामीले त्यो संरचना बनाएको हो नि। इन्जिनियरिङमा तपाईँ हाम्रो भूमिका त छैन कहीँ पनि पहिलो। दोस्रो कुरा इन्फोर्समेन्ट अब इन्फोर्समेन्ट तपाईँ हामीले के गर्न सक्छौँ जो अबोध गाउँले चाहिँ मरिरहेछन् यो हप्ताभरिको दुर्घटना हेर्नुहोस् मान्छे कसरी मरेका होइन मारिएका हुने मान्छेहरू यी इन्फोर्समेन्ट नगरेको कारणले इन्जिनियरिङमा ध्यान नदिएको कारणले इन्फोर्समेन्ट गर्दै नगरेको कारणले यी मान्छेहरू मारिएका छन् किन मारिएका छन् भने हाम्रो कानूनमा 250 किलोमिटर भन्दा बढीको दूरीलाई लामो दूरी भनिन्छ। लामो दूरीमा दुईजना ड्राइभर राख्नुपर्छ। आज यहाँदेखि बझाङसम्ममा चाहिँ एउटै ड्राइभरले गाडी कुदाउने अवस्था कसरी सिर्जना भयो? त्यहाँ तपाईँले कसरी रोक्ने, मैले कसरी रोक्ने? यहाँदेखि इलामसम्म एउटै ड्राइभरले गाडी कुदाउँछ, कसरी रोक्ने? अझ म सैलो भाषामा भनौँ, 900 खण्डमा भएका 82% भन्दा बढी दुर्घटनाहरू बिहान 1 बजेदेखि 5 बजे भएका छन्। यसको कारण के हो? कारण के हो भने 250 किलोमिटरमा लामो दूरीमा ड्राइभर चेन्ज हुँदैनन्। त्यो कसरी तपाईँले कसरी लागू गर्ने, मैले कसरी लागू गर्ने? राज्यको विभिन्न संरचना बनाएको छ नि, इन्फोर्समेन्ट त उनीहरूले लागू गर्ने हो नि, उनीहरूसँग हातमा अधिकार छ नि, त्यहाँ मेरो रोल के पनि छैन। दोस्रो भनेको इन्फोर्समेन्ट, तेस्रो भनेको एजुकेसन। एजुकेसनमा चाहिँ अब तपाईँ हाम्रो भूमिका छ, मिडियाको भूमिका, हामी जस्तो अभियन्ताहरूको भूमिका, यहाँ विद्यालय सञ्चालकहरूको भूमिका, विभिन्न पेसागत व्यावसायिक संगठनहरूको भूमिका, आम नागरिकको भूमिका चाहिँ एजुकेसनमा छ। र आजको नेपालको सडक दुर्घटनाको मुख्य कारण चाहिँ एजुकेसन नभएर होइन, कानूनलाई माथि हमला गरेर, कानूनको कार्यान्वयन नगरेर, कानून छलेर, इन्फोर्समेन्ट गर्नुपर्ने निकायले राम्रोसँग परिचालन नभएर, इन्जिनियरिङमा बेइमान गरेर, धेरै र छिटोभन्दा छिटो मुनाफा चाहिँ खाने एउटा त्यो चाहिँ एउटा लोभ लालच बढी भएर, र हाम्रा सम्बन्धित सरकारी अथोरिटीहरूले आफ्नो जिम्मेवारी अनुसारको काम नगरेको कारणले अहिले भएका धेरैभन्दा धेरै दुर्घटना भएका छन्। त्यसमा एजुकेसन पनि एउटा पाटो हो, तर त्यो पाटो अत्यन्तै सानो साइजमा छ। यो एजुकेसन नभएर सवारी दुर्घटना चाहिँ बढ्यो, एजुकेसन फैलाउनु पर्छ भन्ने सुन्छु। त्यहाँ म दुईटा मात्रै शब्द युज गर्छु, कि हामीले बेइमानी गरिरहेछौँ, थाहा पाएको मान्छेले बेइमानी गरिरहेछौँ, अब थाहा नपाएको मान्छे अज्ञानी छौँ, हामीलाई थाहा छैन त्यो हामीले के गर्ने के गर्ने, अनि हामीलाई लाग्छ एजुकेसन बढाउने। रोड सेफ्टीको 5 पिलर भन्छ, सम्झ्यौँ है हामी? पिलर नम्बर 1 रोड सेफ्टी म्यानेजमेन्ट। तपाईँ मेरो भूमिका कहाँ छ? हामी ऐन बनाउन सक्दैनौँ, हामी कार्यान्वयन गर्न सक्दैनौँ। हाम्रो रोड सेफ्टी म्यानेजमेन्टमा पर्सनली अब व्यावसायिक हिसाबले अथवा इन्डिभिजुअल हाम्रो त केही पनि रोल छैन। पिलर नम्बर 2 सेफर रोड एन्ड मोबिलिटी, यसमा मेरो रोल के छ? रोडको डिजाइन गर्ने, बार लगाउने, यतिसम्म कि हाम्रो कुनै पनि सडक हाइवे हो कि सहरी सडक हो भनेर त्यसको पहिचान नगरिकन हामीले अरबौँ रुपियाँ दाम खर्च गरेका छौँ। हामी कहिले हाइवेलाई सहरी सडक बनाइदिन्छौँ, कहिले सहरी सडकलाई हाइवे बनाइदिन्छौँ। त्यो सडक हाइवे हो कि होइन? हाइवे भने हाइवेको पूर्वाधार तयार गर्नुपर्छ, यदि त्यो सहरी सडक हो भने सहरी सडकको पूर्वाधारभित्र बस्नुपर्छ। पिलर नम्बर 3 चाहिँ खास गरी अब सेफर भेहिकल, करोडौँ लगानी गरेको एउटा भेहिकल इन्सपेक्सन सेन्टर त अहिले चाहिँ त्यहाँ लावरिस भएर माटोमा मिलेको छ। हाम्रो सार्वजनिक सवारी साधनको ब्रेक भन्दा बाहेक सबै लाग्छ, हर्न भन्दा बाहेक जम्मै बज्ने सवारी साधन हाम्रो गुडिरहेछ, त्यो एउटा सिद्धान्त छ, त्यो पिलर नम्बर 3 सेफर भेहिकल। पिलर नम्बर 4 चाहिँ हाम्रो खास गरी एउटा सेफ रोड युजर, त्यसमा हामी पर्छौँ। सडकमा बाटो नसुकाउने कुरा, सडक नमेच्ने कुरा, पानी नलगाउने कुरा, बिस्कुनहरू नसुकाउने कुरा, जनावर नछोड्ने कुरा, सडक छेउ नजिकको स्कुल अलि भित्र लैजाने कुरा, पेटीबाट हिँड्नुपर्ने कुरा, जेब्रा क्रसिङको प्रयोग गर्ने कुरा, सडकमा गाडी नरोकिदिने कुरा, जस्तो हामी मानवीय कारणले गरेका जुन क्रिया प्रक्रियाहरू जुन घटनाहरू छन् त्यो चाहिँ पिलर नम्बर 4 पर्छ। त्यसमा तपाईँ हाम्रो रोल छ। 5 भनेको पोस्ट क्र्यास रेस्पोन्स। नेपाल जस्तो देशमा 82% भन्दा बढी मान्छेहरू रोड एक्सिडेन्टले मर्दैनन्, दुर्घटना पछि समयमा उद्धार उपचार र पुनर्स्थापना नभएको कारणले मर्छन्। कुरा एउटै एउटै जस्तो लाग्छ तर आकाश पतालको फरक छ। यो यसबाट के बुझ्यो भने गाडी एक्सिडेन्ट भएर मात्रै मान्छे मरिहाल्यो होइन रहेछ नि त, समयमा उद्धार उपचार र पुनर्स्थापना त्यो कसले गर्ने त? तपाईँले मात्रै गर्न सक्नु, तपाईँले गर्नै पाउनुहुन्न, हाम्रो कानूनले दिँदैन। मैले पनि गर्न पाउँदिनँ, मैले कराउने हो, झकझकाउने हो, अथवा हारगुहार गर्ने हो, त्यो गर्नको लागि चाहिँ हाम्रो पनि सम्बन्धित अथोरिटीहरू छन्। ती अथोरिटीहरू पनि यो काममा चाहिँ चिन्तित भएको हामी त्यति धेरै सिरियसली लागेको पाउँदैनौँ।
सडक सुरक्षाका विभिन्न पाटाहरू र बुझ्ने तरिकाका विषयमा गोविन्दजीसँगको कुराकानी तपाईँले सुनिहाल्नुभयो र केही कुराहरू हामीले पनि बुझ्यौं र तपाईँले पनि बुझ्नुभयो होला। अब नै कार्यक्रममा तपाईँका विचारहरूलाई जान्नका लागि भनेर सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको एक दुईवटा विचार पढ्छौं र हामी फर्केर आउँछौं। मोटरसाइकलको स्वरूप परिवर्तन गरेर चलाउनु कतिको उपयुक्त होला भन्ने प्रश्नमा सुरेन्द्र खनालले लेख्नु भएको छ, मोटरसाइकलको स्वरूप परिवर्तनले ठ्याक्कै के असर गर्ला? यदि यसले कुनै असर गर्छ भने कम्पनीमै त्यो स्वरूपमा बनेका मोटरसाइकल नेपालमा इम्पोर्ट गर्न रोकौं, यदि गर्दैन भने मान्छेले आफ्नो इच्छा अनुसार गर्दा हुन्छ, खासै फरक नपर्ला भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी भीमचन्द लेख्नुहुन्छ, अवश्य नै हुन्छ किनकि सवारी साधनको दुर्घटनाबाट बच्नको निम्ति यसको नीति नियम ल्याउन आवश्यक छ भनेर लेख्नु भएको छ। र एउटा आरबी मण्डलले लेखेको कमेन्ट मलाई पनि मन परेको कमेन्ट हो, उहाँले लेख्नु भएको छ, ओप्पो मोबाइलमा आइफोनको कभर लगाए जस्तै हो भनेर लेख्नु भएको छ। त्यसैले स्वरूप परिवर्तन गर्दा विचार गर्नुहोला र उज्यालो सुन्दै गर्नुहोला।
हामी सधैँ सोध्ने गर्छौं विभिन्न ऋणको धितो बारे, ब्याङ्कले प्रदान गर्ने सेवा सुविधा बारे, बचतको ब्याज दर र सेफ्टी बारे, तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ? अबदेखि सोध्नुहोस् के यो सेफ छ?
Tata Nexon, the only SUV in Nepal with 5-star safety rating.
यो हो उज्यालो रेडियो नेटवर्क।
काठमाडौँमा 90 MHz।
सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क र उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सिप्रदि र टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले उत्पादन गरेको सड़क सुरक्षा र सड़कको विषयमा बोल्दै आएको कार्यक्रम सड़क सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रमको साथमा छु रोशन केसी। तपाईँ हामीलाई काठमाडौँमा 90 MHz सुन्न सक्नुहुन्छ भने उज्यालो र उज्यालो एप्लिकेशनको प्रयोग गरेर तपाईँ हाम्रा कार्यक्रम डाउनलोड गरेर आफू सुन्न र अरूलाई सुनाउन पनि सक्नुहुन्छ। अब नै कार्यक्रममा पालो भएको छ प्रश्न हाम्रो जवाफ सीताराम हाँसुतु खण्डको। आजको यस खण्डमा सहकर्मी मल्लिका थापाले ट्राफिक प्रहरीको क्षमता वृद्धि र ट्राफिक नियम नमान्नेहरूका लागि ट्राफिक प्रहरीले सञ्चालन गरेको सचेतना कक्षाको विषयमा ट्राफिक प्रहरीका पूर्व इन्चार्ज सीताराम हाँसितुसँग कुराकानी गर्नुभएको छ। सड़कमा हामीले देखिरहेका छौं ट्राफिक प्रहरी दिनरात खटिरहेका हुन्छन्। उनीहरूको क्षमता वृद्धि कुन हिसाबले हुन्छ र के हुन्छ त्यो विषयमा, र त्यसै गरी ट्राफिक सचेतना कक्षा लिने मानिसहरूले ट्राफिक सचेतना कक्षा लिइसकेपछिको असर के कस्तो हुन्छ र ट्राफिक सचेतना कक्षाको प्रभावकारिता के कस्तो रहेको छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ। आखिर ट्राफिक प्रहरी कति दक्ष छन् र क्षमता वृद्धिका लागि के कस्ता कक्षाहरू पाउँछन्? आउनु सुनौ।
कुनै ठाउँमा ट्राफिक पुलिस आज बस्यो भने उसले राम्रो काम गरेको बेला जाम हुन्न, कोही ट्राफिक पुलिस बस्दाखेरि त्यहाँ जाम भएको हुन्छ। त्यो सबै ट्राफिक पुलिस एकरोपटा हुन्न पनि, क्यापेसिटी पनि कम हुन्छ। त्यस कारण राम्रो राम्रो ट्राफिक पुलिस जो बुझ्ने खालको नठग्ने खालको, हामी त म ट्राफिकमा लामो समय बसेकोले को ट्राफिक पुलिसले कसरी काम गर्छ भन्ने कुरा हो। सबैले बराबर गर्न सक्दैनौँ, सबैको दिमाग एउटै हुन सक्दैनौँ। कोही कोही ड्युटी बसिआएको हुन्छ, घरको यार्ड गएर बसेको हुन्छ, कोही कोही ड्युटी कति बेर सकिन्छ घरि हेरेर चिया खान गएको हुन्छ। त्यस कारण यसो ट्राफिक पुलिस नआए, राम्रो ट्राफिक पुलिस पनि धेरै छ अहिले, त्यो ट्राफिक पुलिस राख्न सक्यो भने उसले त्यहाँको जुन अवस्था अनुसार कुन बेला कुन कहाँ गाडी तान्ने, कुन बेला कुन कुन एरियाको गाडी बढी आउँछ सबै थाहा हुन्छ। त्यो त्यसकारण ट्राफिक प्रहरीको क्षमता पनि हेरेर त्यसलाई ड्युटी खटाउन सक्यो भने त्यहाँ जाम कम हुन्छ।
उनीहरूको क्षमता बढाउनको लागि, उनीहरूलाई दक्ष बनाउनको लागि चाहिँ कार्यक्रम हुन्छ।
यसलाई हामी ट्रेनिङ दिन्छ, हामीले महाशा ट्राफिकले ट्रेनिङ दिन्छ। ट्रेनिङ लागि भनौँ, अब तपाईँ स्कुलमा क्याम्पसमा पढ्दाखेरि अब सबैलाई एउटै टिचरले पढाएको हुन्छ, कोही फेल हुन्छ कोही फर्स्ट हुन्छ, त्यस कारण ट्राफिकमा त्यसले लागु हुन्छ। सबैलाई टाइम टाइम तालिम दिइसकेको हुन्छ, कोही राम्रो हुन्छ कोही नराम्रो हुनसक्छ। त्यस कारण राम्रो राम्रो खालकोलाई काठमाडौँ उपत्यकामा राख्ने, नराम्रो खालमा अल्छी खाना खालको नव्यवहार गर्ने खालकोलाई उपत्यका बाहिर राख्यो भने अनि त्यहाँनिर हाम्रो काठमाडौँ उपत्यकालाई ट्राफिक जाम कम गर्न सकिन्छ।
अब ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक कार्यवाही गर्ने सम्बन्धमा जाँड रक्सी पिएर सवारी साधन चलाउनेलाई पनि कार्यवाही गर्छौँ, लेन अनुशासन पालना नगर्नेलाई पनि कार्यवाही गर्छौँ। यो संख्या चाहिँ जनचेतना बढेको छ, सचेत हुनेहरू बढेका छन् भनिएको पनि छ, तर संख्या चाहिँ बढेको बढै छ।
मलाई त यो लामो समयसम्म बसेर पनि यो ट्राफिक सम्बन्धी सडकमा कार्य पनि धेरै गरे, जनचेतना पनि गरे, तर यो बैखानामा लगेर मापसेर क्लास र यो लेनको क्लासहरू त्यति राम्रो देखेन मैले, किन अहिले थाहा पाएँ। म स्कुलमा क्याम्पसमा क्लास लिन जाँदाखेरि त्यहाँ विद्यार्थीहरू क्याम्पसका विद्यार्थीहरू र अरू तहरू सिक्न आएको हुन्, त्यो सिक्न आएको बेलामा हामी ट्राफिक कक्षा लियो भने त्यहाँनिर के हुँदो रहेछ भने राम्रो हुँदो रहेछ, उहाँहरूलाई ए त्यो सिक्दो रहेछ। अर्को जुन अहिले बैखानामा 1 घन्टा क्लास लिने गरेछ, ऊ मजबुरी उसको लाइसेन्स लिनलाई मात्रै ध्यानै अर्को ठाउँमा जान्छ, उसले ध्यानै दिँदैन, बल जप्ती यो गरेको मात्र। त्यसलाई के अरे, अब यो क्लास लिनलाई जो लाइसेन्स लिएको मान्छेहरू छ, जो उसले त ट्राफिक नियम थाहा हुनुपर्ने हो नि, त्यस कारण लाइसेन्स लिने बेलामा नै त्यो 1 हप्ता ट्राफिकको सरकारले नि 1 हप्ता ट्राफिक कक्षा लिएर पास भएपछि मात्रै लाइसेन्स लिने बेलामा फारम भर्न पाउने नियम बनाउनुपर्छ। त्यो भएपछि बल जप्ती उसले सिक्ने भयो, लाइसेन्स लिएपछि हुन्न, लाइसेन्स लिनुभन्दा अगाडि, त्यो लाइसेन्स लिनुभन्दा अगाडि पास भएपछि मात्र भएपछि उसले जसरी पनि उसले पास गर्छ, पढ्छ राति पढ्छ सबै बाटोमा हेर्छ ए भनेर। त्यस कारण यो अवस्था हाम्रो जुन ट्राफिक शिक्षा दिने कुराहरू अलिक फरक टा भएछ। स्कुल र क्याम्पसमा एउटा चिज भइहाल्यो, राम्रो भयो त्यो। यसलाई हामी अहिले समुदाय प्रदेश साहित्यमा अन्डरग्राउन्डमा पनि छु, हाम्रो हेडक्वार्टरबाट सबै ठाउँमा क्लासमा लिएर त्यो राम्रो पछि हो। तर बैखना लिएको चिजलाई त्यसलाई कम गरेर के हुन सकिन्छ भने, अब यसो लेन र मापसेको क्लास लिने होइन, अहिले क्लास लियो भने एउटा गल्ती गर्न छ झर्न 5,000 गर्ने, 5,000 झर्ना गर्ने, दोस्रो पल्ट हो भने 10,000 गर्ने, अनि पो खाने नै। त्यहाँ के छ भने अस्ति हेरेको त्यहाँ 5-6 चोटि पनि मापसे गरेर समातेको देखेँ हामीले, त्यसको अर्थ के भयो त? त्यो क्लास लिएर क्लास 5-6 चोटि क्लास लिइसक्यो भनेपछि त्यसको अर्थ के ओर्लिनु, के अर्थ भयो त? त्यस कारण दुईवटा चिज छ यसलाई, अब क्लास लिएर क्लास लिनलाई त त्यो लाइसेन्स लिने बेलामा नै गर्नु पऱ्यो, वा रिन्यू गर्ने बेलामा र लाइसेन्स लिने बेलामा दुईवटा चिज पार्ट गर्नुपर्छ छुट्टै, जुन किनभने लाइसेन्स लिइसकेपछि ल्याएर उसले कहिले क्लास लिने भनेको रिन्यू गर्ने बेलामा उसले जो पनि एक हप्ता क्लास लिनुपर्ने, ऊ क्लास लिनु पनि एक ठाउँ मात्रै होइन, उपत्यका तीन जिल्ला जुन जुन ठाउँमा छ सहिलो बिहान र बेलुका दिउँसो तीन सिफ्ट गरेर सरकारले निष्कुल रूपमा त्यो दुर्घटना पाएर त्यो लाखौँ क्षति मान्छेको जीवनै क्षति भएको हेर्नु भन्दा त सरकारले नै आफ्नै अलिक खर्च गरेर ट्राफिक व्यवस्थापन ट्राफिक जनचेतनाको लागि खर्च गरेर जनताले सबैलाई नि जनचेतना गर्यो भने राम्रो हुन्छ र ट्राफिक पुलिसमा मात्र एक घन्टाको नाम मात्र एक घन्टा बल जप्ती गराएर त्यो सचेतना आउने तपाईँलाई भने जस्तै त्यही कारणले गर्दा यो दिन प्रदिन बिग्रियो भएको छ। दुईवटा चिज हुन्छ ट्राफिक नियम पालना गर्ने कुरामा, एउटा चिज के हुन्छ भने डरले ट्राफिक नियम पालना गर्ने भयो, अर्को चिज के हुन्छ भने जरुना बढी हुन्छ भनेर जरुना तिर्नु पर्ला भनेर डरले उसले ट्राफिक नियम पालना गर्ने, अर्को चिज मनले यो गल्ती गर्यो भने म दुर्घटना पर्छ भनेर मनले गर्दा कि त्यो नियम पालना गर्ने भयो। हामी कहाँ दुइटै कमजोर छ, जरिवाना पनि कम छ, त्यो मान्छेलाई जनचिन्ता पनि कमी छ। उसले म हेलमेट नलाएन भने म लड्यो भने दुर्घटना टाउको फुट्छ भने उसले थाहा हुँदा पनि लड्नेवाला छैन, ऊ त के मतलब छैन, तिनजना बस्छ मोटरसाइकल धुरुर ट्राफिक पुलिस छ भनेर पछाडिको ओलिन्छ, छठमा बस्छ ट्राफिक पुलिस छ ओली ओली भन्छ ओलाइलिन्छ, चुनेर आउँछ ट्राफिक पुलिस त्यहाँ छ भने त्यस कारण ट्राफिक प्रहरीलाई ट्राफिक नियम पालना गर्ने होइन निरोल लागि भनेको जनचेतना हुन्छ। त्यस कारण दुईवटा चिज, एउटा जनचेतनामा प्रेसर गर्नुपर्छ एक नम्बर, दुई नम्बर आएर कडा कार्य गर्नुपर्छ। अघि भने मैले लाइसेन्सलाई लेन अनुसारमा पालन नगर्ने तीव्र गड्डी चलाउने र मा पसेको तिनवटा चिज छ महत्त्वपूर्ण, तिनवटा दुर्घटना हुने कारण दुर्घटना हुने कारण मात्र, अरू लाइसेन्स छैन ब्लुक छैन रोड त्यो पर्मिट छैन नो पार्किङ सब सिम्पल कुरा हो त्यो, जब दुर्घटना हुन सक्ने ऊ पनि मर्न सक्ने उसलाई पनि मार्न सक्ने कुरालाई छुटाउनुपर्छ हामीले। एउटा चिज मापसे, दुई नम्बर तीव्र गति, तेस्रो नम्बर लेन अनुशासन, उसले काम गर्ने दुर्घटनामा मर्छ। त्यस कारण तिनवटा चिजलाई कम्तीमा 5,000 भन्दा जरुना गर्ने बढी गर्नुपर्छ र एकचोटिमा लेन त्यसमा पटकै गर्नुपर्छ। अब यहाँ 10 चोटि गरे पनि त्यो 500, 50 चोटि गरे पनि 500 भयो, त्यो गर्नुहुन्न। त्यसै बढाएको खण्डमा हामी कहाँ यो तपाईँले भने जस्तै यो जनचेतनाको पनि प्रभाव पर्छ।
यसमा कारवाहीको सन्दर्भमा जरिवाना बढाउने कुरामा चाहिँ कहाँनिर समस्या छ त?
जरिवाना त हामीले गर्ने होइन, हामी त यातायात व्यवसाय विभागले टोक्छ त्यो अनुसार गर्ने हो। अहिले पनि हामीलाई त्यति अधिकार दिएको छैन ट्राफिक पुलिसलाई, त्यही चिटको भरमा सिटीको भरमा सिटी बजायो। अघि पनि भर्खर आउँदाखेरि मैले यहाँनिर यो जाउला खेलमा आउँदा आउँदै गाडी सट्ट मोर्चा लगायो, मोर्चा लगाउँदा सिटी बजाएँ मैले, सँगै हान्न लागेको मेरो गाडीमा हान्न लागेपछि ऊ सट्ट रोक्यो अनि मैले यसो मलाई सिधै देखेँ यसरी टाउको उठायो, यहाँ भाइ भने आयो तपाईँ अघि आफ्नो स्पिडमा आउँदाखेरि आफूलाई ज्यानको डर रहन्छ, ट्राफिकले सिटी बजाउँदाखेरि तपाईँ डर भयो रोक्नुभयो, तपाईँ सिटीले डरले भएन, सिटी ट्राफिकको सिटीले डराउने होइन, मैले स्पिड हाँक्दाखेरि म मर्न सक्छ अरूलाई मार्न सक्छ भने डर हुनु पर्यो भनेर हिँडेँ म। त्यस कारण हामी कहाँ ट्राफिकको सिटी र चिटको भरमा मात्रै ट्राफिक नियम पालना गरेको राम्रो भएन, यो मान्छेलाई भित्र मनबाट हुनु पर्यो कि म सडकमा आउँदाखेरि ट्राफिक नियम पुरा गर्नु, सबैले नै ट्राफिक नियम पालना गरेको खण्डमा यो ठाउँमा हामी कहाँ न जाम हुन्छ न दुर्घटना हुन्छ।
कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ र कार्यक्रम सडक र सवारीको साथमा रोशन केसी छु। तपाईँले सुनिहाल्नुभयो ट्राफिक प्रहरीका पूर्व इन्चार्ज सीताराम हाछेथुले भन्नुभएको कुराकानी। सडकमा सुरक्षित रूपमा यात्रा गर्नको लागि तीनवटा चिज महत्वपूर्ण हुन्छ, एउटा गति, तपाईँ कति गतिमा अगाडि बढिरहनु भएको छ भन्ने कुरा, अर्को तपाईँको लेन, तपाईँले प्रयोग गरिरहेको लेनमा तपाईँ हुनुहुन्छ कि अरूले प्रयोग गर्ने लेनमा हुनुहुन्छ, त्यो लेन र जाँडरक्सी पिएर तपाईँले कतिको सवारी हाँक्नु भएको छ, यो तीनवटा कुरा महत्वपूर्ण हुन्छ। यी तीन चिजबाट बच्न सकेको खण्डमा दुर्घटना केही हदसम्म भए पनि कम हुनसक्छ, यी तीनवटा चिजमा याद गर्नुहोला। त्यसै गरी अब भने तपाईँको विचारलाई समेट्ने बेला भएको छ, मोटरसाइकलको स्वरूप परिवर्तन गरेर चलाउनु कतिको उपयुक्त होला भन्ने प्रश्नको विचारका लागि भनेर सिग्देव सुशीलले लेख्नु भएको छ, कति इन्जिनियरिङ लगाएर डिजाइन रेडी गर्छन् कम्पनीहरू अनि त्यसलाई हचुवाकै भरमा मोडिफाई गर्दा दुर्घटना हुन्छ भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी तेज राणा लेख्नुहुन्छ, राम्रो हुँदैन भनेर लेख्नु भएको छ। त्यसै गरी अजय राज बखती लेख्नुहुन्छ, आफ्नो लगानी परिश्रमको कमाइले जोडिएको नियमभित्र रहेर स्वरूपलाई आकर्षक बनाउन अवश्य पाउनुपर्छ भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी विकास श्रेष्ठ लेख्नुहुन्छ, आफ्नो आफ्नो इच्छा भनेर लेख्नुहुन्छ। त्यसै गरी कल्याण लेख्नुहुन्छ, सर्टिफाइड अटोमोबाइल इन्जिनियरको ग्रुपले सेफ्टी कम्फर्ट माइलेज लुक्स दुनियाँ विचार गरेर सयौंपल्ट हेरफेर गरेर डिजाइन गरेको बाइकलाई हामी आफैले मोडिफाई गरेर हुन्छ भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी पहिले सडकको स्वरूप परिवर्तन गर्नु पर्ला कि भनेर प्रमेश अधिकारीले लेख्नु भएको छ। प्रीताम्बर पोखरेल लेख्नुहुन्छ, उपयुक्त छैन, प्रायजसो बजारमा गुडाउने अल्लारे युवकले फेसनको रूपमा मोडल परिवर्तन गर्छन्, यो राम्रो हुँदैन, यसो गर्दा ट्राफिकको काम कारवाहीमा परिन सक्छ भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी समय र अवस्था अनुसार ठिकै हो भनेर निराजम बमले लेख्नु भएको छ। तपाईँहरू सबैलाई विचारको लागि धेरै धेरै धन्यवाद। तपाईँको विचार हामी कार्यक्रममा अन्त्यमा पनि समेट्ने प्रयत्न गर्छौं। अहिलेको लागि भने एउटा गीत सुन्दै हामी आउँछौ, सुन्दै गर्नुहोला।
जिन्दगीमा सधैँ नै नयाँ बाटाहरू खोजी हिँडे। घरको हालत धेरै बिग्रिएकोले गर्दा इन्जिनियरिङ पुरा हुन सकेन। पहिले फ्यामिली बिजनेस थियो हाम्रो, तर लेबर प्रब्लमहरूले गर्दा त्यो पनि बन्द गर्नु पर्यो। फेरि एउटा नयाँ बाटो खोजेँ। बाबाको बाटोलाई मैले अघि बढाउने निश्चय गरेँ। पानीको बिजनेस सुरु गरेँ। बितेका केही सालहरू म धेरै कुराहरू देखेँ। भुइँचालो, बन्द, नाकाबन्दी, मानिसहरूलाई राम्रो सफा पानी पुर्याउने कामको सही महत्त्व तब बुझे। मानिसहरू आज पनि खोलाको पानी खान्छन्, बाध्यता छ। यो सफा पानी मानिसहरूसम्म पुर्याएर मलाई लाग्छ कि मैले राम्रै नै काम गरिरहेको छु। मानिसहरूलाई पानी खुवाउँदा धर्म हुन्छ भनेर भन्छ। नेपालका हरेक कुनामा जान्छु जसले गर्दा मानिसहरूले सफा पानी खान पाउँछन्। आज भोलि धेरै फाइदा छैन, तर बोनस चाहिन्छ, त्यो हो अरूको अनुहारमा खुसी ल्याउनु। यही त हो एउटा योद्धाको काम।
टाटा योद्धा न झुक्छ न रोकिन्छ।
सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
सीधा कुरा, प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क र उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सड़क र सड़क सुरक्षाको विषय समेट्दै आएको कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। सिप्रेदी तथा टाटा मोटर्सको सहकार्यमा तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीको साथमा प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै रोशन केसी छु। हामीले तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनबाट हाम्रा कार्यक्रमहरू तपाईँले प्रत्यक्ष रूपमा सुन्न र डाउनलोड गरेर सुन्न पनि सक्नुहुन्छ। अब नै कार्यक्रममा पालो भएको छ सड़कबाट चालक खण्डको। आजको सड़कबाट चालक खण्डमा मैले विगत 2 वर्षदेखि भिरकुटी मण्डपमा व्यापार गर्दै आउनुभएका विष्णु अधिकारीसँग आफूले व्यापार गर्दा काठमाडौँको सड़क प्रयोग गर्दाको अनुभव सोधेको छु। विष्णुजी, आफ्नो व्यापारको लागि सामान लिन जाँदा मोटरसाइकलको प्रयोग गर्नुहुन्छ, दैनिक कति जति गुट्नुहुन्छ भन्दा विष्णुजी भन्नुहुन्छ
तपाईँको त्यो 8-10 किलोमिटर चाहिँ अब प्रायः सधैँ नै चाहिँ हिँडिन्छ।
कुन एरियामा बढी हिँड्नुहुन्छ तपाईँ?
मेरो चाहिँ अब सब भ्रिकुटी मण्डपमा छ, र मैले अब सामान ल्याउने चाहिँ अब यो न्यू रोडतिरबाट ल्याउँछु।
न्यू रोड एरिया त एकदम व्यस्त एरिया हो, त्यहाँ मान्छेहरूको चाप पनि त्यस्तै छ, गाडीको चाप पनि त्यस्तै छ। अब तपाईँ सामान लिनको लागि हिँड्नुहुन्छ, कतिको गाह्रो हुन्छ त्यो सडकमा चलाउनको लागि?
एकदम गाह्रो छ सर, यताबाट नि हत्ता आइदिन्छ, उताबाट नि हत्ता आइदिन्छ है। अनि अब त्यही माथि अब थोरै धेरै सामानहरू पनि चाहिँ अब साथमा चाहिँ हुन्छ हामीसँग, होइन, एकदम गाह्रै छ भनौँ।
त्यस्तो सडकमा चाहिँ यो बाइकमा सामान लादेर ल्याउँदाखेरिमा चाहिँ तपाईँले दैनिक रूपमा भोग्ने समस्याहरू चाहिँ के हुन्?
समस्या चाहिँ मेन चाहिँ अब यो लाइक जेब्रा क्रसमा चाहिँ चाहे सवारी साधन जतिसुकै तेजमा आओस्, मानिसहरू चाहिँ ध्यानै चाहिँ एकदम नदिकन फुत्त क्रस गरिदिन्छन्। त्यहाँ चाहिँ अलिकति चाहिँ सम्हालिनलाई एकदम गाह्रो पनि हुन्छ हाम्रो।
यस बाहेक सडकले कतिको दुःख दिन्छ? तपाईँहरू त सामान बोकेर आउनुभएको हुन्छ, सडक त्यति राम्रा छैनन्, खाल्डाखुल्डी हुन्छ, त्यसले चाहिँ कतिको दुःख दिइरहन्छ?
अब सडकले चाहिँ अब खासै दुःख त दिएको छैन, अब किनभनेदेखि अब त्यो अब एकदम तेजमा चाहिँ अब आफू त चलाइन्न, होइन, जे होस् कोसिस गर्छु कि सावधानपूर्वकै चाहिँ हिँडौँ जाउँ भन्ने हो।
अब कति जति भयो तपाईँ यो काठमाडौँको सडक?
2 इयर भयो मलाई।
2 वर्ष भयो?
हजुर, 2 वर्ष अब।
यो 2 वर्षको अनुभव कस्तो रह्यो? अब यो भ्रिकुटी मण्डपबाट तपाईँ चाहिँ न्यू रोडमा सामान लिन जाँदा र न्यू रोडबाट सामान लिएर भ्रिकुटी मण्डपमा फेरि फर्किँदाखेरिमा
हजुर
के चिजलाई चाहिँ तपाईँले एकदमै ध्यान दिएर चाहिँ सवारी साधन या बाइक चलाउनुहुन्छ?
अब त्यहाँ त अब तपाईँको त्यहाँबाट त्यहाँसम्म जाँदाखेरिमा सिग्नल त कहीँ पनि पर्दैन, होइन, अब सिग्नल नपरे पनि अब सपोज कहीँ 4 डोबाटाहरू हुन्छन्, होइन, छन् पनि, होइन, मैले त्यहाँनेरिबाट जाँदाखेरि एकदम साइडमा चाहिँ हेर्नुपर्छ कताबाट फुत्ता चाहिँ, होइन, अब मतलब आएर अब बा ठोकिने पो हो कि, होइन, त्यो चिजमा चाहिँ म एकदम केयरफुलमा छु।
सुनिहाल्नुभयो मोटरसाइकलको प्रयोग गरेर आफ्नो दैनिकी अगाडि बढाउँदै आउनुभएका विष्णुजीसँग कुराकानी। अब भने कार्यक्रममा पालो भएको छ सवारी साहित्यको। आजको सवारी साहित्य मैले त्रिपुरेश्वरमा भेटिएको 2X93 नम्बरको बसको लिएको छु। बसको पछाडिको झ्यालको ठ्याक्कै मुनि श्री प्रस्पतिनाथले रक्षा गरून् लेखिएको ट्याक्कै मुनिपट्टि टुलबक्समा लेखिएको छ। मनमा घर बनाई बस्ने बानी छ मेरो, अरूको भन्दा फरक कहानी छ मेरो, जसले जति गहिरो घाउ दिन्छ मलाई उति मिठो मुस्कान दिने बानी छ मेरो। ठ्याक्कै यो भन्दा मुनि ट्राफिक नियमको पालना गरौं जंक्सन सीता पाइला भनेर लेखिएको छ। यो सवारी साहित्य सहित आज भने कार्यक्रम सड़क र सवारीबाट हामीले विदा लिनुपर्ने बेला भएको छ। तपाईँसँग पनि यस्तै सवारी साहित्य छन् भने तपाईँले फोटो खिचेर सवारीको नम्बर प्लेट आउने गरी उज्यालोको फेसबुक पेजमा मेसेज गर्न सक्नुहुन्छ, तपाईँको नामसहित त्यसलाई हामी कार्यक्रममा प्रस्तुत गर्छौं। हामी भोलि पनि सड़क र सड़क सुरक्षाको विषयलाई समेट्दै सभा 9 बजेदेखि 10 बजेसम्म तपाईँ र हाम्रो यात्रा सुरक्षित बनाउने कोशिशमा उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रवीण विष्टसँगै रोशन केसी विदा हुन्छु। कतै निस्किँदै हुनुहुन्छ भने मौसम र सड़कको विषयमा जाँच गरेर बुझेर मात्र निस्किनुहोला। हस्त नमस्कार, शुभ दिन, शुभ समय।